नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, नेपालीका प्रमुख चाडपर्वहरू दशैं, तिहार, छठ लगायतका पर्व नजिकिँदैछन्। चाडपर्वको समयमा अन्य समयको भन्दा खाद्य वस्तुको खपत र उपयोग बढ़ी हुने गर्दछ। यसैलाई मध्यनजर गर्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित बजार अनुगमनको तयारी गरिरहेको छ। नियमित रूपमा समेत बजार अनुगमन हुँदै आएको छ। नियमित सँगै विभागले चाडपर्वलाई लक्षित गरी विशेष अनुगमनको पनि तयारी गरेको हो। चाडपर्व लक्षित बजार अनुगमन कार्यलाई प्रभावकारी, समन्वयात्मक एवं वस्तुनिष्ठ बनाई सुपथ मूल्यमा गुणस्तरीय वस्तु तथा सेवाको आपूर्ति गरी आम उपभोक्तालाई पर्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै चाडपर्व लक्षित बजार अनुगमन कार्ययोजना 2081 पनि स्वीकृत भइसकेको छ। आजको अन्तर संवादमा हामी चाडपर्व लक्षित बजार अनुगमन, उपभोक्ता हित, उपभोक्ता सम्बन्धी कानूनको कार्यान्वयनको अवस्था लगायतका विषयमा केन्द्रित भएर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
हजुर, धन्यवाद, नमस्कार। हजुर,
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित बजार अनुगमन कहिलेबाट शुरू गर्दैछ, यो अनुगमन के कस्तो रहन्छ र कहिलेसम्म जारी रहन्छ?
अहिलेसम्मको हाम्रो अनुगमनको खाका हेर्दाखेरि चाडपर्व लक्षित चाहिँ हामी अब असोज पहिलो हप्ताबाट शुरू गर्छौँ होइन। चाडपर्वलाई बढी फोकस गरेर अरू नियमित प्रकृतिको अनुगमन त हाम्रो सधैँभरि भइराखेकै छ। चाडपर्वमा अलिक बढी उपभोक्ता ठगिने हो कि भन्ने आशयले पनि हामीले चाडपर्वलाई बढी फोकस गरेका मात्रै त्यहाँदेखि बाहेकको पनि नियमित अनुगमन त हाम्रो भइ नै रहन्छ।
अब यहाँले भने जस्तै नियमित अनुगमन त अहिले भइ नै रहेको छ। विभागले नियमित अनुगमन गरी प्रत्येक दिनको विवरण समेत आफ्नो वेबसाइटबाट सार्वजनिक गरेको पनि पाइएको छ, जसमा हिजकै दिन पनि 16 अनुगमन भई निर्देशन दिने, केहीलाई कार्यवाहीको प्रक्रिया अघि बढ़ेको पनि देखिन्छ। यो नियमित र चाडपर्व लक्षित बजार अनुगमनमा के फरक रहेको छ, अलि विस्तृतमा भनिदिनुहोस् न।
नियमित अनुगमनमा हाम्रा दैनिक 3 टोलीहरू हामीले परिचालन गर्छौँ। चाडपर्व लक्षितमा चाहिँ करिब 10 टोली हामीले परिचालन गरेका हुन्छौँ, भनेको योभन्दा 3 गुणाले ज्यादा होइन, अलिक बढी फोकस गरेको हुन्छ। अनि चाडपर्व लक्षितमा चाहिँ हामीले अलिक बढी फोकस गर्ने चाहिँ खाद्यान्नहरूमा हो। खाद्यान्नहरू, लतकापडाहरू होइन, खाद्य आहारहरूलाई बढी फोकस गरेका हुन्छौँ, किनभने चाडपर्वमा बढी खपत हुने भनेको खाद्यान्न र लतकापडा रहेछ। त्यसले गर्दाखेरि हामीले चाडपर्व लक्षित बजार अनुगमनमा चाहिँ खाद्यान्न र लत्ता कपडालाई बढी फोकस गरेर अगाडि बढाएका हुन्छौँ। दोस्रो कुरा, तेस्रो कुरा चाहिँ यसमा संयुक्त ढङ्गले हामी परिचालित हुन्छौँ। जस्तो के अरे, हाम्रो खाद्य अनुसन्धान, खाद्य तथा गुणस्तर विभागको विषय, गुणस्तर तथा नापतोल विभागको विषय होइन, यी सबैसँग चाहिँ संयुक्त ढङ्गले परिचालन गरेर अगाडि बढ्ने काम भएको हुन्छ।
असोजको पहिलो सातादेखि बजार अनुगमन गर्ने भनिरहँदा यो समय त केही ढिला हो कि भन्ने पनि अहिले अब गुनासो आइरहेको छ। यसअघि विभागले नै भदौको अन्तिम सातादेखि बजार अनुगमन हुन्छ भनेर पनि भनिरहेका कुरा बाहिर आएका थिए, तथापि यो कुरालाई यहाँले पुष्टि गर्नुहोला, असोजको पहिलो साता केही ढिला हुने होइन र?
चाडपर्व भन्दा 1 महिना अगाडिबाट हामी सुरु गर्छौँ, विगत त्यही नै थियो। त्यसले गर्दाखेरि अब यसपालिको दसैँलाई, तिहारलाई मध्यनजर गरेर अब करिब करिब आज भनेको 26-27 गते आज भयो भदौ होइन, त्यो गर्दाखेरि अब 4-5 दिन पछाडिदेखि हामी परिचालित गर्ने गरी टोली परिचालन गर्छौँ। त्यसमा खासै ढिला हुन्न होला, किनभने अरू अनुगमन पनि हाम्रो बजारमा भइरहेको छ। त्यसले गर्दाखेरि पनि खासै ढिला हुन्न कि भन्ने कुरा हामीले सोचेको हो यसलाई चाहिँ।
यो नियमित बजार अनुगमन प्रभावकारी हुन सकेन भनेर आम उपभोक्ताबाट गुनासो पनि आउने गरेको छ, यसलाई विभागले कसरी हेरेको छ? अनुगमनका लागि भएका संरचना, जति पनि देशभर रहेका 5 कार्यालयहरू रहेका छन्, ती पर्याप्त भएनन् भनेर उपभोक्ताको अधिकारका लागि लडिरहनु भएका सरकारवालाहरूले पनि यो प्रश्न उठाइरहनु भएको छ। यो विषयलाई विभागले कसरी हेरेको छ? कर्मचारीको संख्या पनि अभाव रहेको देखिन्छ अनुगमनका लागि। जम्मा 3 टोलीले नियमित रूपमा काठमाडौँ उपत्यकामा बजार अनुगमन गर्दा त्यो कतिको पर्याप्त हुन सक्छ भनेर पनि विभिन्न किसिमका आलोचना भइरहेका छन्। यो सन्दर्भलाई यहाँले कसरी हेर्नु भएको छ? विभागले के कस्ता योजना बनाइरहेको छ जस्तो बजार अनुगमनमा भइरहेको अभावलाई पूर्ति गर्नको लागि?
यस्तो छ, हेर्नुहोस् हाम्रो जस्तो सूचनाको हक भएको पारदर्शिताका मान्यताहरू भएका मुलुकमा एउटा राज्यको एउटा मात्रै निकाय सबै कुराका लागि समस्याको समाधान हुन्छ जस्तो मलाई लाग्दैन। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग मात्रै सबै चाहिँ देशैभरिको बजार अनुगमन गर्ने र बजारको नियमन गर्ने एक्लो निकाय होइन। यहाँदेखि बाहेक हामी गान्धी क्षेत्रसँग सरकारी राख्ने व्यक्तित्वहरू पनि हुनुहुन्छ, संस्थाहरू पनि छन्। राज्यका तिनवटा तहहरू छन् जसमध्ये सङ्घीय, प्रादेशिक र स्थानीय सरकारका तहहरू पनि छन्। अब कानुनले तिनै तहका सरकारहरूलाई बजार अनुगमन गर्ने व्यवस्था पनि गरिदिएको छ। अब कतिपय सन्दर्भमा तिनवटा तहका सरकारहरू नै सक्रिय भएको अवस्थामा चाहिँ व्यापारी वर्गहरू पनि बजार अनुगमनबाट इरिटेट हुनुपर्ने अवस्था पनि देखिरहेको छ। त्यसैले एउटा वाणिज्य विभाग मात्रैको एक्लो प्रयासले यो सम्भव छैन। जागरुक नागरिक उपभोक्ताहरू हामीलाई चाहिन्छ, सँगसँगै हामी कहाँ चाहिँ अरू सरकारवाला निकायहरू पनि उत्तिकै तदारुकको साथ लागू पर्ने अवस्था हामीलाई चाहिन्छ होइन। त्यस कारणले गर्दाखेरि उपभोक्ता अधिकार कर्मीहरूले उठाउनु भएका विषयहरू केही हदसम्म सत्य हुन् कि बजार अनुगमन जसरी हुन सक्नुपर्थ्यो त्यसरी हुन नसकेको तथ्य हो। हाम्रा पनि केही सीमाहरू छन्। अब यसदेखि बाहेक गएर चाहिँ हामी कहाँ प्रदेश सरकारका संयन्त्रहरूले पनि यसलाई चाहिँ परिचालन भएर अगाडि जानु पर्ने देखिन्छ। स्थानीय सरकारले पनि यसलाई सँगसँगै अगाडि बढाउनु पर्ने देखिन्छ। उहाँहरूलाई पनि हामीसँगै हातेमालो गरेर बजार अनुगमनका मापदण्डहरूलाई अगाडि बढाउने कुरा खोजिरहेका छौँ। फेरि चाडपर्व लक्षित बजार अनुगमनलाई खोजिरहँदाखेरि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग जुन अधिकार छ त्यो अधिकारलाई हामीले सहायक प्रमुख जिल्ला अधिकारी समक्ष अधिकार प्रत्यायोजन गरेका छौँ। त्यसो हुँदाखेरि हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एउटा अनुगमन समिति छ। त्यो अनुगमन समितिले पनि यही खालको गतिविधि गर्छ। अहिले हामीले फोकसिङ गरेर यो राजमार्ग जति पनि छन्, यो दसैँ तिहारसँग जोडिएका विषयमा राजमार्गका छेउमा जति पनि होटल व्यवसायहरू छन् त्यहाँ भएको अनुगमन गर्नका लागि चाहिँ यो धादिङको, चितवनको, काभ्रे बलाञ्चोकको, सिन्धुलीको सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई परिचालन गरेर हुने बजार अनुगमनलाई पनि उत्तिकै बरपर्दो बनाउने गरी खोजिरहेका छौँ। त्यसरी एउटा मात्रै निकायबाट सबै समस्याको समाधान खोज्ने भन्दा पनि हामी अन्तर निकायका समन्वय हासिल गरेर यसलाई अगाडि बढाउने प्रयत्न हामी कहाँ रहनुपर्छ भन्ने एउटा कुरा मेरो लाग्छ। त्यहाँदेखि बाहेक हामी कहाँ पाँचवटा कार्यालयहरू छन् विभिन्न क्षेत्रमा, जस्तो विराटनगरमा छ, वीरगन्जमा छ, भैरवमा छ, होइन नेपालगञ्जमा छ, धनगढीमा छ। यी कार्यालयहरूमा ले पनि बजार अनुगमनलाई उत्तिकै अगाडि बढाइरहेको देखिन्छ। परन्तु यहाँले अघि उल्लेख गर्नुभयो जस्तो हामी कहाँ केही मात्रामा जनशक्तिको अभाव चाहिँ अवश्य पनि हो। पहिलो कुरा हामीसँग प्राविधिक जनशक्ति छैन विभागमा, होइन, जस्तो खाद्यको अनुगमन गर्नका लागि चाहिने न्यूनतम प्राविधिक जनशक्ति अथवा चाहिँ कुनै पनि वस्तुको रसायनसँग जोडिएको विषयमा खोजी गर्न सक्ने अथेन्टिक कुरा गर्न सक्ने प्राविधिक जनशक्ति विभागमा छैन, प्रयोगशाला पनि हामीसँग छैन, होइन। त्यसले गर्दाखेरि केही विषयहरू छन्। अब यहाँदेखि बाहेक उपत्यकाभरि बजार अनुगमन गर्न करिब करिब हामीले नियमित ढङ्गले 10-12 जनाको टोली हामीले परिचालन गर्ने पर्ने अवस्था छ। यसरी केही सीमाहरू अवश्य पनि छन्, तर पनि भएको साधन स्रोतलाई महत्तम ढङ्गले उपयोग गर्ने गरी समन्वयात्मक ढङ्गले परिचालन गर्न सकियो भने वाञ्छित प्रतिफल हासिल गर्न सकिन्छ भन्ने सोचले हामीहरू अहिलेसम्म अगाडि बढेका छौँ र हामीसँग भएको कमभन्दा कम साधन स्रोतलाई महत्तम ढङ्गले उपयोग गर्ने दिशामा हामीहरू अगाडि बढिरहेका छौँ।
देश संघीयतामा गइसकेपछि प्रदेश सरकार र स्थानीय सरकारले पनि अहिले बजार अनुगमन गर्न सक्छन्, तर त्यस्तो अनुगमनमा अब तीनै तहका सरकारको समन्वय हुनु पर्थ्यो, तर कतिपय अवस्थामा समन्वय अभाव हो कि भनेर पनि गुनासाहरू आउने गरेका छन्, टीका टिप्पणीहरू हुने गरेको छ। तीनै तहका सरकारलाई एउटा संयन्त्रमा ल्याएर एउटा साझा बजार अनुगमनको अवधारणालाई अगाडि बढाउन सकिने अवस्था छ कि छैन? यहाँले पनि अघि इंगित गरिसक्नु भएको छ कि कतिपय स्थानीय तहले आजित नै हुने गरेर बजार अनुगमन गरेको अवस्था पनि छ भन्नुभयो, तर यसो भनिरहँदाखेरि धेरै ठाउँहरूमा अनुगमन हुन नसकेको, उपभोक्ता ठगिएको, क्रेताहरूले विक्रेताहरूले आफूले पूरा गर्नुपर्ने दायित्व, उत्पादकले आफूले पूरा गर्नुपर्ने दायित्वहरू पनि पूरा नगरेका सन्दर्भहरू पनि यहाँहरूकै अनुगमनबाट देखिएका छन् भनिसकेपछि यो समन्वय अभाव देखिएको हो त?
समन्वयको अभाव केही हदसम्म देखिएको हो। नेपाल जस्तो सङ्घीयता अवलम्बन गरेको मुलुकमा बजार अनुगमन गर्न वास्तवमा सङ्घको सरकार भन्दा पनि बढी प्रभावकारी स्थानीय सरकारै हुनुपर्छ, किनभने स्थानीय सरकारसँग नागरिकहरूका प्रत्यक्ष गुनासा जोडिएका हुन्छन्। त्यसैले नागरिकहरूको गुनासो जोडिएकाले त्यसलाई परिचालन गर्न सजिलो हुने भएकाले स्थानीय सरकारै जोडिनुपर्ने पनि हो हुन चाहिँ। तर हाम्रो सन्दर्भमा चाहिँ केही हदसम्म स्थानीय सरकारलाई यसरी परिचालन गर्न सकिरहेका पनि छैनौँ। र कतिपय सरकारहरू स्थानीय सरकारहरू एक्टिभ हुनुहुन्छ, कतिपय एक्टिभ हुनु सक्नु भएको छैन। तर क्रमिक ढङ्गले बढ्दै जाँदाखेरि स्थानीय सरकारको सक्रियताको दर पहिलेभन्दा बढ्दै गएको छ। त्यसले गर्दाखेरि हामी यसमा चाहिँ आशावादी छौँ केही समय पछाडि स्थानीय सरकारले पनि यस्तो संयन्त्रको निर्माण गर्नुहुनेछ र यसको मानकहरू चाहिँ सङ्घीय सरकारले तयार गरिदिनेछन्। त्यसो भयो यदि भने चाहिँ बजार अनुगमनमा एक खालको सक्रियता हामीले देख्न सक्छौँ।
उपभोक्ता संरक्षण ऐन सहितका अन्य विभिन्न कानूनहरूले उपभोक्तालाई व्यवस्था गरेका अधिकार प्राप्तिको अवस्था के कस्तो पाउनु भएको छ? जस्तो कि उपभोक्तालाई वस्तु तथा सेवामा सहज पहुँच हुने, वस्तु तथा सेवाको मूल्य, परिणाम, शुद्धता, गुणस्तरीयता आदिबारे सूचित हुन पाउने लगायतका विभिन्न कानूनी व्यवस्था पनि गरिएको छ। अब वाणिज्य विभागले विभिन्न ठाउँहरूमा अनुगमन गर्दै गर्दा कानून कार्यान्वयनको अवस्था चाहिँ के कस्तो पाएको छ? त्यसमा सुधार गर्नुपर्ने कुराहरू के रहेका छन्?
धेरै हदसम्म अहिले पछिल्लो दिनमा यो उपभोक्ता संरक्षण ऐन आइसकेपछि केही हदसम्म परिमार्जन भएको छ। अधिकांश हामी कहाँ भएका उत्पादनहरूमा केही सीमित उत्पादनदेखि बाहेक, जस्तो अहिले तपाईँले ख्याल गर्नुभयो भने सिमेन्टमा वस्तुको एमआरपी राखिएको छैन, होइन, दुधमा एक्सपायरी भएको मिति चाहिँ भएको भए तापनि कहिलेसम्म हुने भनेको उल्लेख गरेको छ। नभएदेखि धेरै कुरामा चाहिँ उत्पादन भएको मिति, एक्सपायरी हुने मिति, अनि त्यसपछि गएर चाहिँ खपत गर्नुपर्ने अवधि लगायतका विषयहरू उल्लेख हुन सुरु गरेका छन्। उपभोक्ताहरूमा पनि केही मात्रामा जागरूकता आइसकेको छ, किनभने हामी कहाँ चाहिँ अनलाइनतिरबाट आउने उजुरीहरू अथवा चाहिँ अरू उजुरीहरूको मात्रा बढ्दै गएको पनि छ। त्यो उजुरीको मात्रा बढ्नु भनेको उपभोक्ताहरूमा केही मात्रामा यसबारेमा सचेतना हुनु पनि हो। यस कारणले गर्दाखेरि चाहिँ यो उपभोक्ता संरक्षण ऐन आइसके पछाडि केही हदसम्म हामीलाई कार्यान्वयन गर्न सजिलो पनि भएको छ। कतिपय पसल, अधिकांश पसलहरूमा चाहिँ हामीले किराना पसलहरूमा मूल्य सूची राखेको देख्छौँ, होइन, सूचना पाठी राखिएको छ, मूल्य सूची राखिएको छ। केही केहीमा अपडेट नभएका होलान् धेरै पाटो हो, तर पनि सबैले कम्तीमा मूल्य सूची राख्नु भएको छ। मूल्यको बारेमा उपभोक्तालाई थाहा दिनुपर्ने पद्धतिको विकास भएको छ। हरेक वस्तुमा लेबरिङ गरेर चाहिँ मूल्य सूचीको विषयमा जानकारी गर्ने गरेको पद्धति सुरुवात भइसकेको छ। त्यसैले केही हदसम्म सकारात्मक पक्षका झिल्काहरू पनि हामी कहाँ देखिएका छौँ। यो चाहिँ उपभोक्ता संरक्षण ऐन आइसकेपछिको यथार्थता हो।
कानूनले उत्पादकदेखि विक्रेतासम्मको दायित्वलाई उपभोक्ता जुन ऐन छ त्यसमा तोकेको नै छ, तर दायित्व पूरा गर्ने निकायले कानूनको उल्लंघन गरेका उदाहरणहरू यहाँकै अनुगमनहरूले पनि देखाउने गरेको छ, जुन कुरालाई मैले यसअघि नै इंगित गरिसकेको छु। यहाँले हरेक पसलहरूमा अथवा मूल्य सूची राखिएको छ भनिरहँदाखेरि अब हिँडिरह्यो भने र कतिपय ठाउँमा गयो भने देखिएका पसलहरूमा समेत मूल्य सूची अपडेट नहुने अर्थात त्यहाँ मूल्य सूचीको यथार्थ विवरण नहुने गरेका उदाहरणहरू प्रशस्तै देखिन्छन्। यहाँहरूले पनि सामान्य निर्देशन दिने गर्नु भएको छ। यस्तै सामान्य विषय भए अरू गम्भीर खालका विषयहरू पनि रहेका छन् जसलाई विभागले कार्यवाहीको दायरामा पनि ल्याउने गरेको छ। त्यस्ता गम्भीर विषयहरूको हकमा बजार अनुगमन गर्दाखेरि के कस्ता कैफियतहरू फेला परेका छन्, त्रुटिहरू फेला परेका छन्? अब विक्रेताले सामान्य मूल्य सूची राख्ने नियमलाई समेत उल्लंघन गरेको देखिँदा त अन्य धेरै त्रुटिहरू हुन सक्छन् भनेर पनि हामीले आकलन गर्न सक्छौ नि।
हो, हामीले बजार अनुगमन गरिरहँदाखेरि उहाँहरूका सामान्य त्रुटिदेखि लिएर गम्भीर त्रुटिहरूलाई पनि अङ्कित गरेका छौँ। सामान्य त्रुटि भएको अवस्थामा चाहिँ राज्यको संयन्त्र सधैँभरि दण्डात्मक मात्रै हुँदैन भन्ने कुरालाई हृदयङ्गम गरेर उहाँहरूलाई सामान्य सचेत गराउने, उपभोक्ता हकको बारेमा जानकारी गराउने कुरा गरेका छौँ भने गम्भीर त्रुटि गरिरहेको अवस्थामा चाहिँ हामीले उहाँहरूलाई 2-3 लाख रुपियाँसम्म जरिमाना गराउने अथवा कैदसम्मको सजाय गर्नको लागि सिफारिस गर्ने अथवा चाहिँ उहाँहरूको पसल अथवा अरू कुनै ठाउँलाई सिज गर्ने, सिल गर्नेसम्मको काम पनि हामीले गरिदेखेका छौँ। जस्तो अहिले भर्खरै मात्रै नैकापमा चाहिँ एउटा चिनीको गोदाममा यो अधिकतम मूल्य सूची मूल्य चाहिँ फरक फरक राखिएको हुँदा त्यो पसललाई सिलबन्दी गरेर अहिले 1,20,000 किलो चिनी हामीले सिल गरेर राखेका छौँ। त्यहाँनिर उहाँहरू हामीले फेरि तुरन्तै आउनको लागि बोलाएका पनि छौँ, उहाँहरू सम्भवतः चाँडै आउनु होला, होइन। त्यसले गर्दाखेरि चाहिँ कस्तो देखिन्छ भने बजारमा जघन्य प्रकृतिका चाहिँ समस्याहरू पनि छन् नभएका होइन गर्ने ठाउँबाट, त्यसलाई चाहिँ हामी दण्डको घेरामा ल्याएर करेक्टिभ मेजरमा अगाडि बढाउनुपर्छ। त्यहाँदेखि बाहेक कतिपय सन्दर्भहरूमा चाहिँ व्यापारीहरूमा सामान्य प्रकृतिका त्रुटिहरू छन्। सामान्य प्रकृतिका त्रुटिहरू भएको सन्दर्भमा चाहिँ उहाँहरूलाई हामीले सचेत गराउने, जागरुक गराउने, अनि उप बजार अनुगमनको पक्ष भनेको दण्डात्मक मात्रै होइन, उपभोक्ता हितका बारेमा विक्रेताहरूको दायित्वको बारेमा जानकारी गराउने माध्यम पनि हो वास्तवमा। त्यतिखेर हाम्रो साथीहरूले त्यो गएको बेलामा यो उपभोक्ताको अधिकारको बारेमा केही कुरा जानकारी गराउनुहुन्छ, विक्रेताको दायित्व र चाहिँ कर्तव्यको बारेमा केही कुरा सिकाउनुहुन्छ। त्यसरी बजार अनुगमन आफैमा चाहिँ दण्ड गर्ने मेलो मात्रै नभइकन कि उहाँहरूलाई उपभोक्ता अधिकारको बारेमा जानकारी गराउने एउटा संयन्त्रको रूपमा पनि छ हामीसँग। त्यस कारणले यसले चाहिँ जटिल प्रकृतिका समस्याहरू देखिँदाखेरि कठोर प्रकारले दण्ड गर्दै लैजाने, सामान्य प्रकारको समस्या देखिँदाखेरि उहाँहरूलाई करेक्टिभ मेजरमा जानको लागि सचेत गराउने, सल्लाह दिने, उपभोक्ता हितको बारेमा जानकारी गराउने त्यो काम चाहिँ हामीले गर्न सक्छौँ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी चाडपर्व लक्षित सरकारी अनुगमन, उपभोक्ता हित, उपभोक्ता सम्बन्धी कानून कार्यान्वयनको अवस्था लगायतका विषयमा केन्द्रित भएर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई अगाडि बढ़ाउ। बजारमा उपभोक्ताले थेगी नसक्नुको महँगी रहेको कुरा पनि बाहिर आइरहेको छ। अखाद्य वस्तुको उत्तिकै प्रयोग पनि रहेको पाइन्छ। बिचौलियाको हाली मुहाली भइरहेका गुनासाहरू पनि आम उपभोक्ताबाट उत्तिकै मात्रामा सुनिने गरेका छन्। बजारमा यस्तो अवस्थाको सिर्जना किन भइरहेको छ र विभागले यस्ता गलत कार्यहरू नियन्त्रणका लागि के कस्ता कदमहरू चालिरहेको छ?
बजारमा पछिल्लो दिनमा केही वस्तुहरूको मूल्य निकै बढेको छ। पहिले भन्दा त्यो हामीले पनि महसुस गरेका छौँ, अनुगमनको क्रममा पनि छ। केही वस्तुहरूमा चाहिँ यो नेपाल सरकारले लिएको अग्रिम आयकरको कारणले, जस्तो चामलको कुरा गर्नुहुन्छ, गेडागेडीको कुरा गर्नुहुन्छ भनेदेखि यी वस्तुहरूमा लिएको अग्रिम आयकरको कारणले गर्दाखेरि पनि मूल्य अलिकति बढी आकाशिएको छ। इभन हामीले चिनीकै विषयमा कुरा गर्छौँ भने नेपालमा उत्पादन भएको चिनीदेखि बाहेक भारतीय बाह्य बजारबाट आउने चिनीमा 30% राजस्व लाग्छ, भन्सार कर लाग्छ। त्यो 30% करदेखि माथि फेरि 13% भ्याट लाग्छ, होइन भनेपछि करिब करिब 50% त हामीले कर थपेर लिइरहेका अवस्था पनि छौँ। त्यसैले कतिपय सन्दर्भहरूमा राज्यले दिएको करको कारणले गर्दाखेरि पनि वस्तुको मूल्य आकाशी नै गएको, मूल्य ज्यादा भएको देखिन्छ। एउटा पक्ष त्यो पनि हो। दोस्रो विषय चाहिँ हाम्रोमा आउने अधिकांश वस्तुहरू आयातमा आधारित छन्। धेरै जसो वस्तुहरू चाहिँ होइन नेपालमा उत्पादन भएका वस्तुहरूभन्दा पनि कतिपय वस्तुहरू चाहिँ आयातमा आधारित भएर अधिकांश वस्तुहरू चाहिँ हामी त्यहाँ बाहिरबाट ल्याइरहेका छौँ। इभन हजुरले हेर्नुभयो भने अहिले बोइलरको कुराले खाने गरेको दाना अर्जेन्टिनाबाट आएको मकैबाट त्यसलाई तयार गरिँदैछ भनेपछि अर्जेन्टिनामा कुनै कारणले वस्तुको मूल्य बढ्यो भने हामी कहाँमा त्यो वस्तुको मूल्य बढ्ने देखिन्छ। कुखुराको दानाको मूल्य बढ्ने बित्तिकै कुखुराको मासुको र अन्डाको मूल्य बढेको हामी देखिरहेका छौँ। त्यसरी हाम्रो बजार चाहिँ हाम्रै उत्पादन नेपालभित्रको आन्तरिक उत्पादनले धान सक्ने अवस्था छैन। हाम्रो बजार आयातमुखी बजारसँग निर्भर गरेको छ। त्यसरी आयातमुखी बजारमा निर्भर गर्दाखेरि अन्तर्राष्ट्रिय बजारका मूल्यहरू परिमार्जन हुँदै जाँदाखेरि पनि केही मात्रामा बजारमा मूल्यमा उतार चढाव भएको देखिन्छ। पहिलो दोस्रो पक्ष चाहिँ, तेस्रो पक्ष चाहिँ कहिलेकाहीँ उपभोक्ताहरूको डिमान्ड ज्यादा भएको बेलामा केही व्यापारिक गतिविधिहरूमा सिन्डिकेट गरिदिने, कार्टेलिङ गरिदिने, बढीभन्दा बढी भण्डारण गरेर राखिदिने र उपभोक्ता सामु कम पुर्याइदिने, बिल बिजकहरू जारी गर्दाखेरि चाहिँ कम मूल्यको बिल बिजक जारी गरेर बढी मूल्यमा चाहिँ डिलरहरूलाई बेच्ने यी गतिविधिको कारणले गर्दाखेरि पनि बजारमा मूल्यको गतिविधि फरक भएको छ। पहिलो र दोस्रोको हकमा हामीले खासै केही गर्न सक्ने अवस्था देख्दिनँ मैले। तेस्रो हकमा यदि कुनै व्यवसायीले आफ्नो वस्तुमा चाहिँ लुकाएर राख्नु भएको रहेछ यदि भने त्यो बेलामा उहाँहरूसँग चाहिँ विभागले हस्तक्षेपकारी भूमिका निर्वाह गरेर उहाँहरूको पसल गोदाममा भएको चाहिँ बिक्री मूल्य अथवा खरिद मूल्यको बारेमा हस्तक्षेप गर्ने अथवा उहाँको पसलमा भएको वस्तुहरूलाई चाहिँ सुलभ मूल्यमा बेच्नको लागि राज्यका संस्थाहरूलाई, जस्तो खाद्य संस्थान अथवा चाहिँ साल ट्रेडिङ, यी संस्थाहरू मार्फत सुलभ मूल्यमा बेच्नको लागि प्रयत्न गर्न सकिन्छ। जस्तो तपाईँलाई मैले भनौँ, अहिले चिनीको मूल्य आकाशियो भन्ने कुरा बुझेर नेपाल सरकारले के निर्णय गरेको छ भने खाद्य संस्थान र साल ट्रेडिङ मार्फत चिनी आयात गर्ने र उहाँहरूले त्यो संस्थाले आयात गरेको चिनीमा 50% भन्सार छुट दिने भनेर सरकारले निर्णय गरेको छ। त्यसरी कहिलेकाहीँ बजारमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नको लागि सरकारले दण्डित हुने अथवा चाहिँ भन्सारका दरहरूमा, करका दरहरूमा परिवर्तन गर्ने काम चाहिँ हामीहरू गर्न सक्छौँ।
यो उपभोक्ता हित संरक्षण गर्न पछिल्लो समय उपभोक्ता अदालत गठन गर्ने विषय पनि चर्चामा रहेको छ। अधिकार कर्मीहरूले पनि उक्त कुरालाई जोड़तोड़का साथ उठाइरहनु भएको छ। सरकारले पनि अहिले यसलाई प्राथमिकता दिएको देखिन्छ। उपभोक्ता अदालतको अवधारणा र यसले गर्ने कामबारे बताइदिनुहोस् न।
जस्तो अहिले पनि हामी कहाँ अरू अदालतहरूमा पनि उपभोक्ताको हितको बारेमा मुद्दा चल्ने गरेका छन्, तर अब अदालतमा पनि के छ भने मुद्दाको चाप अलिक बढी छ, त्यसरी अरू अदालतहरूमा उपभोक्तासँग जोडिएको विषय जाँदाखेरि त्यसले अलिक प्राथमिकता नपाउने, मुद्दाको तहकिकात गर्न मुद्दालाई चाहिँ संयन्त्रमा ढिला हुने भएको कारणले गर्दाखेरि उपभोक्ताहरूका गुनासाहरूलाई सहज ढङ्गले टुङ्ग्याउनका लागि र यसलाई चाहिँ ढिलो नगरिकन टुङ्ग्याउनका लागि शीघ्र न्याय निरूपण गर्नका लागि चाहिँ उपभोक्ता अदालत गठन गर्ने भनेर सरकारले निर्णय गर्यो। यो चाहिँ सरकारले निर्णय गरेको पनि ऐन मार्फतै थियो जस्तोमा हेर्दा खोज्दाखेरि चाहिँ यो वर्ष चाहिँ सरकारले आफ्नो माइल स्टोनमा उपभोक्ता अदालत गठन गर्ने विषय चाहिँ सरकारको माइल स्टोन कार्यक्रमको रूपमा अगाडि बढाएको छ। ढिलोमा पनि हामी कहाँ पुष्पभित्रमा उपभोक्ता अदालत गठन भइसक्ने भन्ने कुरा माइल स्टोनमा छ। माननीय मन्त्रीज्यूले म एक महिनाभित्रमा उपभोक्ता अदालत गठन गरिसक्ने भन्ने गरीको तयारी अगाडि बढाउनु भएको छ। उपभोक्ता अदालतमा नेपाल सरकारले तोकेको जिल्ला न्यायाधीशको संयोजकत्वमा नेपाल सरकारले तोकेको राजपत्रकीय द्वितीय श्रेणीको एकजना कर्मचारी र न्याय सेवाको राजपत्रकीय द्वितीय श्रेणीको कर्मचारी गरी तीनजना सदस्य हुने गरी उपभोक्ता अदालत गठन हुने प्रावधान पनि छ हामीसँग। यो प्रावधानमा आधारित भएर उपभोक्ताहरूका यावत गुनासाहरू र समस्याहरूको शीघ्र न्याय निरूपण गर्ने धेयले उपभोक्ता अदालतको स्थापना हुन लागेको अवस्था हो र यसो भइसके पछाडि उपभोक्ताहरूले यदि कुनै कारणले आफूलाई ठगी भएको रहेछ भने, कुनै वस्तु वा सेवाको उपयोग गरेको कारणले आफ्नो स्वास्थ्यमा गम्भीर हानि नोक्सानी पुगेको रहेछ यदि भने, त्यो विषयमा क्षतिपूर्ति मागको निवेदन सहित शीघ्र न्याय निरूपण हुने गरी उपभोक्ता अदालतमा गएर मुद्दा दायर गर्न सक्नुहुन्छ। त्यसरी यो चाहिँ उपभोक्ताहरूलाई न्याय निरूपण गर्ने कार्य शीघ्र होस् भन्ने सहजीकरण गर्नका लागि चाहिँ यो अदालतको स्थापना हुन लागेको छ र चाँडै यो चाहिँ स्थापना हुने क्रममा पनि छ।
उपभोक्ता संरक्षण ऐनले आवश्यक नीति निर्माण र बजार अनुगमनलाई प्रभावकारी बनाउन उपभोक्ता संरक्षण परिषदको पनि परिकल्पना गरेको छ। यसमा सबै निकायको संलग्नता पनि रहेको देखिन्छ। विभिन्न विभागीय मन्त्रालयहरूको प्रतिनिधित्व त्यहाँ रहेको छ, तर परिषद प्रभावकारी नहुँदा बजार अनुगमन सहितका कार्य हुन सकेनन् भनेर टीका टिप्पणी भइरहेको पनि सुनिन्छ। अब निकायहरू संरचनाहरू थपिँदै जाने तर त्यस्ता निकाय र संरचनाले प्रभावकारी काम गर्न नसकेको खण्डमा फेरि उपभोक्तालाई मार पर्न जान सक्ने पनि हुन्छ। यसकारण त्यस्ता निकायहरूलाई प्रभावकारी बनाउन र बजार अनुगमनलाई अपेक्षित ढंगले अगाडि बढ़ाउनको लागि र उपभोक्तालाई ठगिनबाट जोगाउनको लागि गठित अथवा जति पनि संरचनाहरू रहेका छन् त्यस्ता निकाय र संरचनाहरूले के कसरी काम गर्नुपर्छ, तिनीहरूको कामलाई प्रभावकारी बनाउन के गर्नुपर्ला?
हेर्नुहोस्, यो परिषद भनेको बेग्लै संयन्त्र होइन। परिषद भनेको माननीय मन्त्रीज्यूको संयोजकत्वमा रहेको समिति हो। वास्तवमा एउटा त्यो माननीय मन्त्रीज्यूको अध्यक्षतामा रहेको समिति अन्तर्गत विभिन्न निकायका मन्त्रालयका सचिवज्यूहरू, अरू स्टेक होल्डरहरू, सरकारवालाहरू रहने गरेको एउटा समितिको परिकल्पना गरिएको छ। जुन समितिले बजार अनुगमनका विषयमा, उपभोक्ता हितका विषयमा कुनै प्रकारको नीतिगत निर्णय गरिदिनुपर्ने भयो भने त्यसलाई अगाडि बढाउनको लागि मार्गनिर्देशन प्राप्त गर्ने कुरा गर्छ। त्यसरी यसले यो बेग्लै संयन्त्र भएर बेग्लै काम गर्ने संयन्त्रको रूपमा होइन कि यी संयन्त्रहरूलाई संयोजित ढङ्गले परिचालन गर्नका लागि मार्गनिर्देशन गर्न, नीतिगत स्थिरता कायम गरिदिनका लागि परिषदले काम गरिदिने हो। भर्खरै मात्रै परिषदको बैठक सकिएको पनि छ र परिषदको बैठक सकिसके पछाडि यसले चाहिँ बजार अनुगमनलाई नै तीव्रता दिने गरी काम गर्नका लागि निर्देशित गरेको पनि छ। यसले चाहिँ हामी कहाँ भएको बजार अनुगमनको कार्ययोजना तयार गरेका थियौँ, त्यो कार्ययोजनालाई स्वीकृत गरेको छ। त्यसपछि गएर चाहिँ बजार अनुगमन गर्नका लागि विभिन्न सरकारवाला निकायहरूको बीचमा अघि मैले भने जस्तै गरी संयोजनलाई सहजीकरण गर्ने गरी निर्देशित गरेको पनि छ। त्यसरी आफैमा परिषद भन्ने विषय, केन्द्रीय बजार अनुगमन समिति भन्ने विषय यी बेग्ला बेग्लै संयन्त्र होइनन् कि, यहाँभित्रकै एउटा विङहरू हुन् जसले चाहिँ बजार अनुगमनलाई तदारुकता दिनका लागि, उपभोक्ता हितको बारेमा खोजी गर्नका लागि काम गर्ने कुरा गर्छ। त्यसरी यी यस्ता संयन्त्रहरूलाई चाहिँ बेग्लै संयन्त्रको रूपमा लिने भन्दा पनि भएकै संयन्त्रलाई अलिकति एक्सपर्टाइज गर्ने गरी, एक्सलरेट गर्ने गरी स्थापना भएका संयन्त्रहरू हुन् जसले हामीलाई मार्गनिर्देशन गर्न सक्छन्।
अब थोरै म चाडपर्व केन्द्रित भएर प्रश्न गर्न चाहे, हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं। जस्तो बजार अनुगमन गर्दाखेरि चर्चा बढ़ी हुने गर्दछ भनेर पनि भनिन्छ, व्यवसायीले पूर्व सूचना पाइसकेपछि आफू तयारी अवस्थामा रहने अवस्थाले गर्दाखेरि बजार अनुगमन प्रभावकारी हुन सकिरहेको छैन भन्ने कतिपय गुनासाहरू पनि सुनिन्छन्। यो सन्दर्भमा अब विभाग कसरी अगाडि बढ़छ, चाडपर्वलाई केन्द्रित गरेर अब त्यस्ता गल्तीहरू भए गरेको पाइएदेखि के कस्तो कारवाही हुनुहुन्छ। मैले यहाँनिर सुन्न खोजेको, अब तपाईँले यही मञ्चबाट आम उपभोक्तालाई, क्रेताहरूलाई, उत्पादकहरूलाई, विक्रेताहरूलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ यो जुन खास गरी चाडपर्वको सन्दर्भमा?
अब यहाँ एउटा भ्रम चाहिँ हामी कहाँ के छ भने, बजार अनुगमन गर्न गएका मान्छेहरूले नै पहिले सूचना चुहाउँछन् भन्ने भ्रम पनि छ यहाँले हेर्नुभयो भने। यहाँले हाम्रो हरेक दिन कति मात्रामा बजार अनुगमन गर्यौँ भन्ने कुरा वेबसाइटमा राखेका पनि छौँ। यदि हामीले सूचना चुहाएको भए कि ती व्यवसायीहरू कसरी दण्डित हुनुहुन्थ्यो होला र होइन, त्यसरी हामीले पोहोरको वर्षको यहाँले कुरा गर्नुभयो भने करिब करिब हामीले 4 करोड रुपियाँ राजस्व उठाएका छौँ। यदि हामी ती व्यापारी हेर्ने ती फर्म हेर्दै यदि सूचना पहिले नै पाएको भए उहाँले अघि सटर बन्द गर्नुहुन्थ्यो होला, पसल बन्द गरेर कहीँ जानुहुन्थ्यो होला। यदि ठुलो मात्रामा राजस्व उठ्न सक्ने कुरा, यति ठुलो मात्रामा दण्ड गर्न सक्ने कुरा सम्भव हुन्न थियो। त्यसैले एकाध कुरालाई सधैँभरि एक्जाम्पल बनाइरहनु हुन्न जस्तो मलाई लाग्छ। एक्सेप्सन इज नट अलवेज एक्जाम्पल भन्छ अरे अङ्ग्रेजीमा। त्यसरी केही चाहिँ अपवादहरू सधैँभरि उदाहरण रहन सक्दैनन्, तर पनि हामीले गएर कुरा गर्दा के भन्छु, मुख्य कुरा भन्नुहुन्छ भनेदेखि चाहिँ हामीले गएर हेर्दाखेरि चाहिँ धेरै हदसम्म यसरी कुनै पनि हालतमा कुनै व्यापारीले सुरुमै सूचना पाएर हामी अनुगमन गर्न गएको अवस्था छैन। अनुगमन गर्न गएको अवस्था थियो भने यति ठुलो मात्रामा दण्डात्मक मूल्यहरू सिर्जना हुँदैन थिए होइन। त्यसैले यो कुरालाई चाहिँ यो तथ्यले पुष्टि गर्दैन जस्तो मलाई लाग्छ पहिलो विषय चाहिँ। दोस्रो विषय चाहिँ के हुन्छ भने, अहिले तपाईँले मलाई अन्तर्वार्ता लिइरहनु भएको छ, हामी चाडपर्व लक्षित बजार अनुगमन गरिरहेका छौँ भनेर भनिरहेका छौँ, मिडियाहरूले यही कुरा सोधिरहनु भएको छ। त्यसैले एक खालको हल्लाखल्ला त हुन्छ नै, हुनुपर्छ नै पनि, किनभने बजार अनुगमन हुँदैछ भन्ने खालको मेसेज जानु पनि पर्छ होइन। त्यसो भइदियो यदि भने उहाँले पनि करेक्सन गर्ने मौका पाउनुहुन्छ, ल है बजार अनुगमन हुँदै रहेछ, हामीलाई हुनसक्छ कुनै पनि बेलामा, कुनै पनि बेला राज्यले हामीलाई दण्डात्मक नजर लगाउन सक्छ भन्ने कुरा व्यापारी वर्गले थाहा पाइराखेको जहिल्यै राम्रो, हरेक दिन थाहा पाएको पनि केही फरक पर्ने विषय होइन। हरेक दिन म माथि निगरानी हुनसक्छ भन्ने विषयले हरेकले काम गर्नुभयो भने त्यो असाध्यै खुसीको विषय हो। त्यसैले यसबारेमा कसैले थाहा पाउनु भएकै कारणले गुनासो गर्नुपर्ने, तिर गर्नुपर्ने विषय छैन। यो विषयमा सबैले
कार्यक्रमको अन्त्यमा आइसकेका छौँ,
त्यसैले यो कुरा छ। त्यसैले अब उपभोक्ताहरूले पनि आफूसँग भएको उपभोक्ता हितको बारेमा जागरूक हुनुपर्छ, सचेतना हुनुपर्छ, घर परिवारदेखि नै यसबारेमा चाहिँ वस्तुको गुणस्तरको बारेमा जानकारी राख्ने, चासो गर्ने कुरा हुनसक्यो यदि भने बजार अनुगमन सशक्त हुनसक्छ भन्ने कुरा चाहिँ हामीले लागेको छ।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हजुर धन्यवाद, यो फोरम हामीलाई उपलब्ध गराइदिनु भयो, रेडियो नेपालको समग्र टिमलाई म धेरै धेरै आभार प्रकट गर्न चाहन्छु।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले चाडपर्व लक्षित बजार अनुगमन, उपभोक्ता हित, उपभोक्ता सम्बन्धी कानून कार्यान्वयनको वर्तमान अवस्था लगायतका विषयमा केन्द्रित भएर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।